اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، السلام علیکم، خوش آمدید. میں آپ کا ہوسٹ شبیر رضوی، یہ پروگرام لندن سے فکر اور نظر لے کے آ رہے ہیں ہم، اور اس میں ہمارے گزشتہ ہفتے دو معروف گیسٹ تھے، کیونکہ وہ لندن میں تھے تو میں نے سوچا کہ ایک اور پروگرام ان کے ساتھ کر لیا جائے، اور میں بہت بہت شکر گزار ہوں کہ ہمارے دونوں عالم یہاں پر موجود ہیں. ان کو میں انٹروڈیوس کرتا ہوں. السلام علیکم حجت الاسلام والمسلمین وسیع حسن خان صاحب. آغا صاحب جو ہے فیض آباد ہندوستان سے ہیں، اور یہ حوزہ علمیہ کے گریجویٹ ہیں، اور اس وقت فیض آباد میں وسیخہ عربی کالج میں استاد بھی ہیں، اور بین الاقوامی سطح پر کافی معروف اور انٹرنیشنل اسپیکر ہیں. وہ اس وقت لندن میں موجود تھے، تو ہم شکر گزار ہیں کہ آپ ہمیں جوائن کر سکے. السلام علیکم. اور ہمارے دوسرے گیسٹ دوبارہ آغا صاحب، بہت بہت شکریہ کہ آپ یہاں پر تھے، تو ہم نے سوچا کہ آپ کو پھر یعنی کہ یہاں پر ریکویسٹ کی جائے. حجت الاسلام والمسلمین سید اسد عالم نقوی صاحب، یہ اسلام آباد پاکستان سے ہیں، اور آرکیٹیکٹ بھی ہیں. میں بھول گیا تھا گزشتہ ہفتے ناظرین کو بتانے کے لیے کہ نہ صرف امامہ پوش ہے مگر آرکیٹیکٹ بھی ہے. تو اس پہ گفتگو کی جائے کہ مذہب میں آرکیٹیکچر کی کیا ضرورت ہے، وہ ایک ٹاپک ہم کریں گے انشاءاللہ. اور یہ بھی حوزہ علمیہ قم میں ہوا کرتے تھے، وہاں کے گریجویٹ ہیں، اور مزید یہاں پر یو کے میں رمضان کے دوران تبلیغات کے لیے آئے ہوئے تھے. السلام علیکم،
السلام،
خوش آمدید. آغا صاحب، پچھلے ہفتے ہم گفتگو کر رہے تھے کہ مذہبی اور دینی بیداری، مگر اس ٹاپک کو میں ذرا ایک وسیع طور پر یعنی کہ ایک حلقے سے باہر نکال کر دیکھنا چاہتا ہوں کہ معاشرے میں مذہب کا کوئی رول ہے یا نہیں. معاشرے میں مذہب کا کوئی رول ہے یا نہیں، کیونکہ اس وقت یورپ میں اسپیشلی جہاں پر آپ دونوں آتے رہتے ہیں، دیکھتے ہیں یہاں پر یعنی کہ انسان سے مذہب نکال لیا گیا ہے، اور یہ بحث جو ہے پچھلے 200 سال سے چلی تھی کہ مذہب ایک طرف ہونا چاہیے اور سیاسی اور دوسرے سوسائٹی کے جو ایکٹیویٹیز ہیں ان کو الگ کر دیا جائے. تو مذہب کی، دین کی کوئی گنجائش ہے سوسائٹی میں آغا صاحب؟
یہ بغیر مذہب کے تو آدمی نہیں رہ سکتا.
یورپ والے کہیں گے ہم رہتے ہیں،
وہی میں کہہ رہا ہوں کہ جس کو آپ لامذہبیت کہتے ہیں وہ لامذہبیت بھی ایک مذہب ہے.
صحیح.
کفر بھی ایک مذہب ہے آدمی کا. لا مذہب ہونا بھی، آپ کیا ہے صاحب؟ آپ مسلم ہیں. آپ کیا ہے صاحب؟ آپ کرسچن ہیں. آپ کیا صاحب؟ آپ جو ہے وہ مثلا یہودی. آپ کیا ہیں؟ نہ ہم مسلمان ہیں، نہ کرسچن ہیں، نہ یہودی ہیں، لا مذہب ہیں. تو یہ بھی ایک قسم ہوئی نا زندگی گزارنے کی. تو
جیسے ہندوستان میں آپ کا ایک کاسٹ ہو گئی، یہ بھی ہے.
تو اب یہ نہیں کہہ سکتا مذہب کے بغیر آدمی زندگی تصور ہی نہیں کر سکتا، اس کو کچھ تو راستہ چاہیے نا. اچھا، جو لا مذہب ہے صاحب، مذہب نہیں، انہوں نے اپنی زندگی گزارنے کے لیے کوئی قانون بنایا نہیں بنایا؟
ہاں، وہ کہیں گے دیکھیں
کوئی طریقہ بنایا نہیں ہے.
جیسے چوری نہیں کرنا، جھوٹ نہیں بولنا، دوسری مزید سوسائٹی کی جو بیماریاں ہیں مذہب بھی سکھاتا ہے، اور جو لا مذہب ہے وہ بھی کہتا ہے کہ میں بھی یہ پریکٹس کرتا ہوں. تو اس میں فرق کیا ہوا پھر؟
فرق یہ ہو گیا کہ دیکھیے، وہ اچھی چیز ہے. ایک چیز ہے کہ آپ چوری نہیں کریں گے، بہت اچھی چیز ہے. آپ جو ہے وہ جھوٹ نہیں بولیں گے، بہت اچھی چیز ہے. ایک ہے خود سے کرنا، ایک یہ ہے کہ گاڈ کو مان کر کے، اللہ کو مان کر کے، چونکہ تو کہہ رہا ہے جھوٹ نہیں بولیں گے، چونکہ تو کہہ رہا ہے اس لیے شراب نہیں پیئیں گے، چونکہ تو کہہ رہا ہے اس لیے ہم یہ فلاں کام کریں گے، تو وہی پھر عبادت میں کنورٹ ہو جائے گا. اور اب وہ کہتا ہے چونکہ میرے کہنے پہ یہ کیا ہے تو میں اس کے بدلے میں تم کو جو ہے بہشت میں جگہ دے سکتا ہوں، جنت بھی ملے گی، ثواب بھی ملے گی. تو نیک کام خود کرنا اس کی حیثیت اور ہے، حکم الہی کی بنیاد پر نیک کام کرنا وہ بہرحال بدل جاتا ہے، وہی عبادت بن جاتا ہے. حتیٰ کہ ورزش، ایک آدمی کھیل رہا ہے، کھیل ہے، لیکن یہی کھیل اگر آدمی اس لیے کھیلتا ہے کہ ہمارے بدن میں چستی رہے، پھرتی رہے، बदन हमारा सही रहे ताकि हम ढंग से इबादत कर सकें, तो बुजुर्गों को फरमाना कि ये वर्जिश खुद इबादत बन जाएगी। तो वर्जिश भी मजहब से अलग नहीं है। मुश्किल वही है कि हमने जो है मजहब को समाज से अलग रखा था। हमने ये समझा कि मजहब नाम है सिर्फ गिरजाघर में जाने का, मजहब नाम है सिर्फ मस्जिद में जाने का, मजहब नाम है सिर्फ नमाज और रोजे का। जबकि इस्लाम जो है वो मुहित है पूरे मुआशरे के ऊपर। रिवायतें मौजूद है कि आप किसी को जो है वो मजहबी उसके नमाज रोजे की बुनियाद पर फकत नहीं कह सकते, और नमाज रोजा किसी के अच्छे होने की बुनियाद भी नहीं है। इस्लाम पूरे जो है वो सिस्टम को फॉलो करवाना चाहता है कि आपके अंदर अमानतदारी हो, आपके अंदर झूठ ना हो, आपके अंदर फला ना हो। हत्ता कि जो है वो मुमकिन है कि एक इंसान जो है नमाज रोजा, रिवायत आपको मैं सुनाऊं, रिवायत कहती है अगर इंसान रिश्तेदार से कट के रहता है उसकी नमाज कबूल नहीं है, उसकी इबादत कबूल नहीं है, तो समाज से अलग नहीं किया। मुश्किल जो यहां जो मुश्किल आई है कि साहब दीन को अलग रखिए और क्या कहते हैं जिंदगी अलग रखिए, इन्होंने दीन को महदूद कर दिया सिर्फ इबादत खाने में, मुआशरती उमूर को इबादत नहीं जाना। इस्लाम यही हमको समझाना चाहता है। इस्लामी बेदारी इसीलिए जरूरी है कि ताकि हम ये समझ सके कि हमारी पैदाइश से लेके मौत तक हर लम्हा इबादत हो सकता है और जो समाज के काम भी आ सकता है।
सही। हाँ साहब, इसी गुफ्तगू को आगे बढ़ाते हुए मैं पूछना ये सवाल करना चाहता था कि मजहबी बेदारी की एक सिर्फ जगह हो गई, दूसरी जो है जो अक्सर ज़्यादातर स्पेशली वेस्ट में जैसा आगा साहब फरमा रहे थे बहस जो होती रहती है कि मजहब की कोई गुंजाइश नहीं है। जैसे ब्रिटेन का प्राइम मिनिस्टर ब्लेयर हुआ करता था, उसका स्पोक्समैन ने से किसी ने सवाल, जर्नलिस्ट ने पूछा कि खुदा के बारे में क्या तुम्हारा नज़र, कह रहे हम खुदा के बारे में कुछ नहीं कहते, खुद गॉड इज़ वी डोंट डू गॉड, उसने कहा। अच्छा, तो इसका मतलब यह है कि सेक्युलरिज्म और फिर उसके साथ साथ जो हम गुज़िश्ता हफ्ते गुफ्तगू कर रहे थे इस्लाम के और जो सॉर्ट ऑफ इंडिविजुअल्स या ग्रुप्स क्लेम करते हैं कि हम इस्लामी तौर पर बेदार हो गए और वो दहशतगर्दी करते हैं, और उसके साथ साथ 57 ममालिक मुसलमान जो ममालिक हैं वहाँ पर जो लीडर्स हैं वो हज पर भी जाते हैं, नमाजें भी पढ़ते हैं, नमाज की पहली सफ में भी दिखाई देते हैं, मगर करप्शन में देखा जाए तो नाइजीरिया या पाकिस्तान 1 और 2 कैटेगरी में आते हैं, दोनों मुस्लिम ममालिक, मेजॉरिटी मुस्लिम ममालिक कंट्री। तो ये किस तरह से खाने में फिट होता है कि दीनदारी का भी शोर शराबा करें और उसके साथ
शराब भी पिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम वबिही नस्तईन। बहरहाल मैं पहले तो मौलाना की आपकी बात को वहीं से स्टार्ट लेता हूं जो आपने मौलाना से भी सवाल किया था कि बेसिकली जो सियासत है, सियासत की मीनिंग्स है मैनेजमेंट, हाउ टू मैनेज योर लाइफ, चाहे वो मैनेजमेंट एक कंट्री की हो, एक सिटी की हो, या आपके अपनी पर्सनल हो। बेसिकली दीन कोई अलग चीज़ नहीं है। हम अगर उसको अलग करना चाहें, एक पील ऑफ करना चाहें कि हमारी प्रैक्टिकल लाइफ से दीन को अलग कर दिया जाए, इट्स नॉट पॉसिबल, बिकॉज इस पील ऑफ नहीं हो सकता। वाई? जैसा कि हमारा जब उठना बैठना, हमारी हर चीज़ गाइडेड है, हर चीज़ हमारा के आपने सोना है, ऐसे सोना है, किस जगह पे सोना है, खाना है, क्या खाना है, क्या तुम्हारे लिए सही है खाना, क्या तुम्हारे लिए खाना सही नहीं है, जो कमाना है इवन वो तुम्हारा कैसे कमाना, कौन सा कमाया हुआ पैसा तुम्हारे लिए सही है, कौन सा कमाया हुआ गलत है, इवन हर जगह पर इन्वॉल्वमेंट है। आपको अपने पड़ोस में आपने अगर कहीं गार्बेज रखना है घर के बाहर, तो उसका भी है कि आपने गार्बेज अपने पड़ोसी के आगे नहीं रखना। हम तो देखते हैं कि अभी देखो कोई नहीं देख रहा, आपने उठा के उसके साथ वाले के घर पे रख दें। तो इवन गार्बेज रखने तक से लेकर एक एक चीज में दीन जब इन्वॉल्व है तो आप उसको कैसे एक इंसानी जिंदगी से अलहदा कर सकते हैं, वो पॉसिबल नहीं है। आपने वेस्ट की मिसाल दी कि यहाँ पे कहते हैं कि बहुत से लोग ला मजहब हैं और मजहब को फॉलो नहीं करते, लेकिन कहते हैं नहीं नहीं झूठ नहीं बोलना चाहिए। देखिए दो किस्म की चीज़ें हैं हमारी ज़िंदगी में जिसे हम कहते हैं हुस्न खुब अखली। हुस्न खुब अखली क्या मतलब है? यानी वो चीज़ें जो कि उखलाए आलम उसको अच्छा समझते हैं, उखलाए आलम उसको बुरा समझते हैं, वो चीज़ें दीन इस्लाम ने भी आगे इंडोर्स कर दी, उस पर भी स्टैंप लगा दिया, दिस इज़ राइट। लाइक झूठ बोलना चाहे दीन हो या ना हो हर एक के नज़दीक बुरी बात है।
ये सुपरमार्केट में पैसे दिए बगैर सामान उठा के चले गए,
इसका कोई दीन से ताल्लुक नहीं है।
सही
जी, डायरेक्टली दीन से। लेकिन एक दुनिया के हर आकिल कहेगा नहीं आपने काम गलत किया, किसी पे जुल्म करना चलते फिरते को आपने एक इसको कुछ लगा दिया, आप कहेंगे भाई आपने जुल्म किया, भाई ظلم کرنا کسی بھی دنیا کی سالم آدمی سے جو سالم عقل و شعور رکھے گا آپ سے سوال کریں گے بھائی میں نے یہ عمل کیا بتاؤ کیسا ہے، وہ کہے گا برا عمل ہے قبیح عمل ہے. تو یہ حسن خوب اخلی جو ہے کہ عدل جو ہے اچھی چیز ہے، ظلم جو ہے وہ بری چیز ہے، جھوٹ جو ہے بری چیز ہے، سچائی جو ہے وہ سچا بولنا سچ بولنا جو ہے وہ اچھی چیز ہے. یہ حسن خوب اخلی اسلام نے بھی اس کو انڈورس کیا. اس سے یہ تعلق نہیں ہے کہ وہ بہت اچھے لوگ ہو گئے. دیکھیں خالی یہاں تک بات محدود نہیں رہتی ہے، اس کے بعد بہت ساری چیزیں ہوتی ہیں. اب یہاں تک تو بات آپ نے کر لی کہ سب کو کور کر لیا، معاشرے کو آپ نے بیلنس کر لیا، لیکن آپ نے جو ابھی حکمرانوں کی مثال دی کہ پہلی صف میں ہم سب کھڑے ہوئے ہیں، اللہ اکبر بھی چل رہا ہو گاڑی گاڑی الفاظ میں، اور ہاتھ میں بھی تسبیح ہے، اور سارا جو ایک پریکٹسنگ ڈرامہ ہوتا ہے وہ ہم نے پورا کریٹ کیا ہوا ہے. لیکن چونکہ وہ دین لغلغہ زبان ہے ہمارا، آج ہمارا نیچے نہیں اترا، میرے دل میں نہیں آیا. جب تک خدا میرے دل میں نہیں آئے گا تو جیسا حضرت عیسیٰ علیہ یوسف علیہ الصلوۃ والسلام کو جو واقعہ ہے کہ جب ان کو زلیخا لے کے گئیں اور جب اپنا اظہار کیا کہ میں یہ پلان کرنا چاہ رہی ہوں، تو انہوں نے 7 دروازے تو لاک کر دیے تھے، تالے لگا دیے 7 دروازوں کو. تو اب وہاں پہ دیکھا تو ایک بت پڑا ہوا تھا جس کی وہ ماننے والی تھی زلیخا. تو زلیخا نے چادر اٹھائی اپنے بت پہ ڈال دی. تو اس نے کہا اب ٹھیک ہے، ناؤ وی آر کمفرٹیبل. تو اس وقت حضرت یوسف نے کہا کہ تم تو کمفرٹیبل ہو گئی ہو یہ سمجھ کے کہ تم نے تو اپنے بت کو تو فارغ کر دیا ہے، بٹ میرا میں اپنے خدا سے کیسے کمفرٹیبل ہوں کیونکہ میرا خدا تو اس سے ابھی بھی دیکھ رہا ہے مجھے. تو پھر بیسیکلی وہ چیز سمجھنے کی ہے کہ جب خدا ہمیں ایک تنہائی میں، خدا ہمیں ایک گہرائی میں، خدا ہمیں خلوت میں، جس وقت کہ کوئی ہمارے ساتھ نہیں ہے، اس وقت بھی خدا ہمیں دیکھ رہا ہے، اس وقت خدا کو فیل کرنا. جب تک کہ بیسیکلی ہم انسان بحیثیت انسان اگر خدا کو اس وقت فیل نہیں کریں گے، بحیثیت ایک مومن ایک مسلمان ہم خدا کو فیل نہیں کریں گے، خدا کو اپنے ایبزارو نہیں کیا ہوگا، اس وقت تک وہ تمام چیزیں ہمارے اعمال میں ریفلیکٹ نہیں ہو سکتی. اس کا ریفلیکٹ ہونے کا اسی وقت موقع آئے گا کہ جب ہم خداوند عالم کو اپنے اندر سمائیں، ہم فیل کریں. جب خدا کہہ رہا ہے کہ میں تمہارے شہرہ کے حیا سے زیادہ نزدیک ہوں، تو مجھے بھی چاہیے کہ میں بھی اس خدا کو جو مجھے شہرہ کے حیا سے زیادہ نزدیک ہے، میں بھی اس کو فیل کروں. اور جب تک میں اس کی فیلنگ نہیں ہوگی میری، تو میں دیکھوں گا سامنے تو آپ کے بیٹھے میں ماشاء اللہ جناب شبیر بھائی آپ ماشاء اللہ کیسے ہیں، آپ بہت مؤدب رہوں گے، جہاں سے مجھے اکیلے موقع لگے گا میں جو ہے وہ اپنا اصل روپ دوسرا دکھانا شروع کر دوں گا. تو کہنے کا مقصد یہ ہے کہ بیسیکلی انسان اور یہ دین جو ہے وہ دین فقط پریکٹسنگ یا میک اپ کے لیے نہیں آیا ہے. بار بار تاکید کیے لفظ مومن استعمال کیا گیا ہے کہ اسلام اور ہے، اسلام قبول کرنا اور ہے کہ جس آپ نے کہہ دیا لا الہ الا اللہ محمد رسول اللہ آپ مسلمان ہو گئے، لیکن ایمان نہیں آیا ہے. خود خدا بندے مطالعہ قرآن میں انجام دے رہا ہے کہ ان کی زبانوں پر ہے جن منافقین کی نشانی بیان کی ہے قبائل سورہ بقرہ میں، کہ دین ان کے فقط زبان پہ چل رہا ہے، دینی الفاظ بول رہے ہیں، یہ نماز بھی پڑھ رہے ہیں، مسجد بھی جا رہے ہیں، لیکن ابھی تک وہ دین ان کے قلوب میں داخل نہیں ہوا ہے. تو بیسیکلی قلوب میں داخل ہونے کا وہی کہ انسان کے اندر اتنی صلاحیتیں آ جائیں کہ وہ تنہائی میں بھی خدا کو فیل کر سکے، تنہائی کو بھی خدا کو کنسیڈر کر سکے. اور جب انسان اس مرحلے پہ پہنچ جائے گا تو یقیناً ایک اوور آل انسان کے جب تبدیلی آئے گی تو وہ تبدیلی ریفلیکٹ ہوگی معاشرے میں، اور معاشرہ خود بخود وہ کنورٹ ہوتا چلا جائے گا.
ناظرین چھوٹا سا بریک لیتے ہیں اور پھر ہم واپس آئیں گے.
कड़ा।
अगर साहब ब्रेक से कबल मैंने ये गुजारिश की थी कि अगर गुफ्तगू की जाए कि अक्सर जो चैलेंज जो यानी कि सेक्युलर फोर्सेस और एकेडमिक लामजहबी नज़रियात रखने वाले चैलेंज यही करते हैं कि कत्लेआम जो हुआ है, सिर्फ इस्लाम की बात नहीं है यहाँ पर, क्रिश्चियनिटी हो, हिंदू मज़हब हो, बुद्धिज़्म हो, जो कुछ भी हो, मज़हब के बिना पर इंसान को कत्ल किया गया, इसमें कितनी हकीकत है आगा साहब?
देखिए, इस वक्त तो मज़हब के खिलाफ बोलना
जी
एक फैशन सा भी है।
सही
कि जो है वो थोड़ा सा हम मज़हब के खिलाफ बोलेंगे तो तरक्की याफ्ता कहलाएंगे, और इसमें कोई शक नहीं है कि मज़हबी जंगें हुई हैं, इसको अंग्रेज़ी में होली वार कहते हैं, आपके यहाँ जो है दिफा कहते हैं। लेकिन ये जितनी जंगें हुई हैं मज़हब ने, अभी बकौल मौलाना के जो इस्लामी सिलसिले में गुफ्तगू हो रही थी और जनाब असद आलम साहब ने, कि जितनी भी जंगें हैं वो इन मज़हबियों को सताया गया है। जनाब ईसा सलामुल्लाह अलैह की तबलीगात में किस कदर जो है वो यहूदियों ने और उनके मानने वालों ने हज़रत ईसा और हज़रत ईसा के पैरोकारों के साथ जो है वो मुश्किलात खड़ी की हैं, या जनाब मूसा सलामुल्लाह अलैह के ज़माने में जो जंगें हुई, या इस्लाम के ज़माने में जो जंगें हुई, तो मज़हब की बुनियाद पर कह सकते हैं आप क्यों हुई हैं। लेकिन मज़हब ने आगाज़ नहीं किया है। ये जो दुश्मनान मज़हब थे, इन्होंने मज़हब को रोकने के लिए, आज आप देखिए सारी दुनिया में, मैं बहुत अच्छी मिसाल जो है आपको देता हूँ, सारी दुनिया में 57 कितने ममालिक हैं जो है वो, लेकिन आज सही मानों में सैंक्शंस किसके ऊपर लग रहे हैं?
ईरान पर।
क्यों? सिर्फ इसी बुनियाद पर ना कि वो वाकया मजहबी हो रहा है। तो अब आप क्या ये कहेंगे साहब कि सब ईरान में आए? जो इंसान अभी आप जो ब्रेक से पहले कह रहे थे साहब, नमाज भी है और शराब भी है, रोजा भी है और ये भी है, फला चीज भी है ये भी है, यही ईरान नहीं कर रहा। जब खालिस मजहबी बनना चाहते हैं तो जितने लामजहब होते हैं वो इकट्ठा हो जाते हैं, मजहबियों के खिलाफ जो है वो हंगामा शुरू कर देते हैं, और अब उसके बाद अपनी बात को सही साबित करने के लिए कि साहब ये सारा हंगामा मजहब की बुनियाद पर हो रहा है। लेकिन अगर आप ये देखें तो क्या मजहब, बेशक बुनियाद है मजहब, लेकिन क्या मजहब ने यह जंग शुरू की है या मुखालिफी ने मजहब ने यह जंग शुरू की है? आज सबसे बड़ी मुसीबत ईरान के साथ जो है वो इसी बात की है कि ये मजहबी क्यों है। अगर यहां भी जो इनके रहनुमा हो जाते हैं साहब, नमाज ही पढ़ते, शराब भी पीते, तो दुनिया कोई मतलब नहीं, नहीं था, कोई दिक्कत नहीं थी, कोई प्रॉब्लम नहीं थी।
सही।
और ये चीज जो है जो आपका जो मौजू है इस्लामी बेदारी, बात आगे दर्ज करता चलू कि सही मानों में जो इस्लामी बेदारी का कॉन्सेप्ट पेश किया है वो जमहूर इस्लामी ने पेश किया है, कि एक वाकई जो है वो बकौल मरहूम शहीद सदर रहमतुल्लाह अलैह के, इमाम खुमैनी रहमतुल्लाह अलैह के, उन्होंने एक जुमला कहा था, ज़ुबी फिल इमाम खुमैनी कमा हुआ ज़ाबा फिल इस्लाम, के जज्ब हो जाओ इमाम खुमैनी के अंदर जैसे वो इस्लाम में जज्ब हो गए। तो इस्लामी बेदारी का मतलब कि इस्लाम के अंदर ज़ौब हो जाना, अपनी जो है पूरी हयात को इस्लामी सांचे में ढाल लेना, इसको कहते हैं इस्लामी बेदारी। और ये जहां इस्लामी बेदारी शुरू होगी वहां मुखालिफिन मजहब मजहब के नाम पर कि साहब ये हंगामा कर रहा है, वो हंगामा शुरू कर देंगे।
अगर साहब तो यानी कि जो ला मजहब है इस वक्त मीडिया उनके हाथ में, इस वक्त जो है इंस्टीट्यूट एकेडमिक इंस्टीट्यूट्स उनके हाथ में, बड़े बड़े प्रोफेसर्स चाहे वो ऑक्सफर्ड, कैम्ब्रिज, हार्वर्ड जो मारूफ यूनिवर्सिटीज़ हैं वहाँ पर गद्दियों पे बैठे हुए हैं, जो नेक्स्ट जनरेशन उसके बाद वाली जनरेशन आ रही है उसको यही सिखा रहे हैं कि मज़हब जो है सोसाइटी के लिए डेंजर है, तो इस सिचुएशन को किस तरह से चैलेंज किया जा सकता है?
देखिए, यहाँ पे सबसे बड़ी एक चीज़ है कि खुद हमें अपनी भी कोताहियाँ माननी पड़ेंगी बहैसियत एक मुसलमान। जो इस्लामिक कंट्रीज़ हैं, जो उनको रोल अदा करना चाहिए था वो नहीं हुआ। ऐसा नहीं है कि मुसलमानों के पास वसाइल की कमी है, मुसलमानों के पास जहन की कमी है, मुसलमानों के पास नॉलेज की कमी है। बेसिकली जब हमें इस दीन से दूर किया गया और हमारे साथ वो जुल्म हुआ जो सकीफ़ा से ले गया जो आज तक चलता चला आ रहा है, वो ये कि جب امیر المومنین علیہ الصلوۃ والسلام فرماتے ہیں کہ العلم زلت المومن، کہ مومن کی گمشدہ میراث اس کا علم ہے. ہم آج علم کو چھوڑ کے ہر دوسری چیز سے چپکے ہوئے ہیں. ہم اس وقت اپنی سیٹ کے چکر میں پھنسے رہتے ہیں، اپنے مادیات کے چکر میں، اپنی دوسری چیزوں کو. وہ جو مومن کا میراث تھا علم، جو مومن کا میراث تھا نالج، اس کو جب ہم نے چھوڑ دیا تو یہ خود بخود جب یہ میراث دوسروں کے ہاتھ میں چلا گیا. جو میراث الانبیاء جو ہے وہ دین تھا، میراث الانبیاء علم تھا، نالج تھی، منطق تھی. انبیاء علیہ السلام نے اور آئمہ طاہرین علیہ السلام نے اسی دین کو منطق کی بنیاد پہ پیش کیا، نالج کی بنیاد پہ پیش کیا، علمی طور پہ پیش کیا. فقط خوابوں پہ بیس نہیں تھا یہ دین، یہ دین منطق کی بنیاد پر تھا. اس دین کو ہم نے رکھ دیا کنار. اب جب اس دین کو ہم نے رکھ دیا کنار تو پھر جب اس میں سے آپ نے وہ تمام چیزیں نکالی تو پھر بربریت رہ جائے گی. جو بربریت آپ آج آپ کو دیکھنے کو مل رہی ہے وہ یہ کہ آپ نے بیسک تعلیمات تو آپ نے نکال دی. تو مولا علی علیہ الصلوۃ والسلام نے جو فرمایا کہ جو علم ہے وہ ہمارا میراث ہے، آج کیونکہ وہ جگہ ہم نے چھوڑ دی ہے، وہ جو ہماری سیٹس تھیں، ہماری سیٹ جو ہیں وہ بادشاہت نہیں ہے، ہماری سیٹس کوئی اور نہیں دیکھا. امیر المومنین علیہ الصلوۃ والسلام سے جب ان سے ان کا حق نہیں دیا گیا تو 25 سال آپ نے خاموشی سے گزار دیے. کوئی بات نہیں، امام نے اپنا کام شروع کر دیا. کسی بھی معصوم کو ہمارے وہ عہدہ جو ان کا حق تھا ان کو نہیں مل سکا، لیکن اس کے باوجود بھی انہوں نے اپنی تمام وہ ذمہ داری پوری کرتے رہے. جیسے کہ امام محمد باقر علیہ الصلوۃ والسلام کا زمانہ آیا، امام جعفر صادق علیہ الصلوۃ والسلام کا زمانہ آیا، کہ یہ وہ ایک گولڈن پیریڈ تھا علمی، کہ جس وقت آزادی ملی آئمہ طاہرین کو، انہوں نے کھل کر جو ہے اس وقت علم کی ترویج کی. تو کہنے کا مقصد یہ کہ جو میراث ہے جو علم کی، وہ جو دوسروں کے پاس نہیں ہونی چاہیے تھی. اگر دوسروں کے پاس ہے بھی تو ہماری طرف سے ہے. آج آپ کے کتاب خانے، آپ فرانس میں چلے جائیں، آپ کے کتاب خانے ان لوگوں کی کتابوں سے بھرے ہوئے کہ جو کہ امام جعفر صادق علیہ السلام کی شاگرد ہیں. کہ جب وہ اہل بیت پر برا وقت آیا، اور جب اہل بیت پہ عباسی دور میں جب برا وقت آیا تو لوگ پھر ایسٹ کی طرف نہیں گئے، بہت سے لوگ ویسٹ آ گئے تھے، اور وہ خزانے جو امام کے درس میں جو لکھے جاتے تھے، آج انہی اصحاب کے قلبی نسخے بھی آپ کے یہاں موجود ہیں ان کتاب خانوں میں. تو یہ چیز کیا چیز بتا رہے ہیں کہ وہ جو چیز آج جو سائنس جس پہ بیس کر رہی ہے، ٹیکنالوجی جو آگے بڑھ رہی ہے، جو امام جعفر صادق علیہ السلام اس زمانے میں فرماتے تھے کہ ہر پتھر میں موومنٹ ہے، لوگ کہنے لگے یہ کیا باتیں کر رہے ہیں، یہ کیا مطلب ہے، یہ تمام چیزیں پتھر میں موومنٹ ہے. مولا آبشار کے پاس سے گزرتے ہوئے امیر المومنین علیہ الصلوۃ والسلام فرما رہے ہیں کہ اس گرتے ہوئے پانی سے میں تمہارے گھروں میں روشنی لا سکتا ہوں. لوگ کہتے ہیں یہ کیا، یہ کیا مطلب، پانی سے روشنی کا کیا تعلق ہے. لیکن آج یہ ایک ٹپس پر ایک چھوٹا سا بچہ بھی اس چیز کو انڈرسٹینڈ کر سکتا ہے کہ یار یہ کیا ہے، کیا مطلب مسئلہ ہے اس چیز کا. تو کہنے کا مقصد یہ ہے کہ جب ہم نے ان تمام چیزوں سے دوری اختیار کر لی تو آج جب وہ دوسروں کے پاس چلے گئی ہے، ہمارے دشمنوں کے پاس وہ چلے گئی تو یقیناً ان سے جو کہ ہمارے دوست نہیں ہیں، جو کہ ہمارے دشمن ہیں، اور پھر دنیا کے تمام وسائل جو ہیں ان کے ہاتھ میں چلے گئے، میڈیا ان کے ہاتھ میں ہیں، کالجز ان کے پاس ہیں، یونیورسٹیز ان کے پاس ہیں، تو یقیناً انہوں نے اس کا اسی طرح سے استعمال بھی کرنا ہے. وہ ہمارے حق میں نہیں بولیں گے. وہ یقیناً جب لا مذہب ہیں، لا مذہبیت کی بات کریں گے، جب وہ لوگوں کو دین کا، اب مثال کے طور پہ جتنی بھی چیزیں میں کھل کے آپ کے گوئیے کے سیاسی پروگرام آپ کا نہیں ہے، لیکن طالبان کو بنانے والے کون تھے؟ یہ جو ان کو ایک طالبان
کلیئر ہے، وہ خود ایڈمٹ کرتے ہیں کہ ہم نے بنایا ہے،
ٹھیک ہے نا. اب ان کے اپنے گلے پڑ گیا، ٹھیک ہے نا. یہ داعش کو بنانے والے کوئی کسی مولویوں کو بنائی ہوئی نہیں ہے، کسی آیت اللہ، کسی مذہب یا جامع الازہر والوں نے نہیں آ کے وہاں سے بنایا ہے کہ بھائی تم داعش ہو، تم لوگ بن جاؤ. لیکن یہ ان کے بنانے والے، انشاءاللہ کل ان کے بھی یہ گلے پڑیں گے. تو کہنے کا مقصد یہ ہے کہ یہ دین کو بدنام کرنے کے لیے ان کا دین سے کوئی واسطہ نہیں ہے، اور یہ ان کے اپنے پیدا کردہ چیز ہیں. کہ دین نے آج تک کسی کو نقصان نہیں پہنچایا. جو سیکنڈ ورلڈ وار ہوئی ہے، فرسٹ ورلڈ وار ہوئی ہے، جیسے ملینس اور ملینس لوگ مرے ہیں، اس کے دین کی بنیاد تھی؟ بالکل نہیں. اس میں کتنے لوگ مرے ہیں، آپ کے یورپ میں لوگ مرے ہیں، تو اس کی بنیاد کوئی دینی نہیں تھی کہ پوری دنیا دینی کو مصیبت، عیسائیوں نے عیسائیوں کو مارا ہے. تو اس کی بنیاد کوئی سلطہ گری تھی، وہ ہوس کہ جو کہ انسان کے اندر ہوتی ہے کہ یہاں پہ سلطہ پیدا کرے، اس کو بھی اپنے کنٹرول میں کرے، اس کو بھی اپنے کنٹرول میں کرے. اس کے علاوہ جتنی بھی پرانی جنگیں ہوتی رہی ہیں اس کا دین سے کوئی تعلق نہیں. خواہ مخواہ آپ دینی پہ تھوپ رہے ہیں. ایران عراق جنگ ہوئی ہے، ایران عراق جنگ کوئی دینی جنگ نہیں تھی. ایک ایسا آدمی جس کا دین سے تعلق نہیں تھا، صدام کو، اس کو انہوں نے جمع کیا، उसको बहसियत एक सुन्नी का रोल दिया कि तुम अहले सुन्नी बन जाओ, जो आदमी इसका कोई ना शिया से कोई ताल्लुक है ना सुन्नी से कोई ताल्लुक है, उसने एक बास जो सोशलिस्ट जमात थी इस पे बास, उसने अटैक किया और उसको फिर मजहबी रंग दे दिया बाद में।
सही।
तो कहने का मकसद ये है कि ये दीनी दीन की वजह से जंगें नहीं होती हैं, वो हम हमारा जो शैतानी जो इंसानी जहन है जो शैतानी उस हर बार जब इस्तेमाल करता है तो दीन को आगे करता है, क्योंकि सबसे ईजी बिकने वाली चीज़ दीन है,
सही।
सबसे इजी यूज होने वाली चीज दीन है, जज्बात के से खेलने के लिए जितना हम दीन का इस्तेफादा कर
पब्लिक
सकते
का
हैं,
इमोशनल
पब्लिक इमोशनल, तो हमें तो पब्लिक को निकालना है, उनको हमने उनको मिसयूज करना है, तो हम उसको सबसे इजी जो हथियार है हमारे पास, हम दूसरे नारे नारे रोटी के फगार के मकान के बराबरी के हुकूक के नारे लगाते रहे, उसमें इतना दम नहीं है। हम जहाँ दीन की बात करते हैं वो लोगों की दुखती रह गए, जहाँ हम खुदा और रसूल को इन्वॉल्व करते हैं लोगों की दुखती रह गए, हम लोगों को इन्हीं जगहों से खरीदते हैं और इनको इसी नामों से दूसरी जगहों पर उनको यूज़ करते हैं, तो बेसिकली इसका दीन से ताल्लुक कोई नहीं है, क्योंकि जैसा कि हमने गुज़श्ता अपने पिछले हफ्ते के प्रोग्राम में भी कहा और अभी इस प्रोग्राम में भी आपके कहा कि दीन बेसिकली एक अलग चीज़ है, ये दीन का मेकअप है, ये दीन का दिखावा है, हम मुसलमान हैं फकत ज़ाहरी तौर पर, इस्लाम हमारे अंदर अभी तक नफूज नहीं कर सकता है। तो ये जब चीज़ें हमारे कंट्रोल में नहीं रहेंगी, हमने खुद दीन से दूर हो गए, तो यकीनन वो जो हमारा मीरास था आज दूसरों के पास है, और आज वो जो कुछ कर सकते हैं जारी बात है वो हमारे दुश्मन है, हमारे दोस्त नहीं है कि हम उनसे कोई तवक्को रखें, और वो दीन के ख़िलाफ़ वो काम कर रहे हैं, और ये हमेशा से ऐसी इस्तिब्दादी क़ुव्वतें हर नबी के ज़माने में उनको फेस करनी पड़ी कि हर नबी पे हर किस्म के सवाल उठे कि ये नबी कैसा है, ये तो हमारे जैसा इंसान है, अल्लाह को हमारी रहनुमाई करनी थी तो बस कोई फरिश्ता भेज देता, अगर अल्लाह फरिश्ता भेज देता ये तो फरिश्ता है, हम तो इसको फॉलो ही नहीं कर सकते, हमारे जैसा इंसान होता तो हमें करके बताता तुमने कैसे फॉलो करना है, तो इंसान के पास बहानागर है इंसान।
सही, सही।
तो बेसिकली हमने उस तरफ जाना ही नहीं है, तो ये जो आज हम मुसीबत देख रहे हैं और जो मुसलमानों को रसवाई उठानी पड़ रही है, बेसिकली हमारी लीडरशिप और हमारे जो रहनुमा हैं सियासी जिनके पास वसाइल थे जिनके पास इकतदार थे, उन्होंने जो अगर मिसमैनेज किया है कि जिसकी वजह से आज हमारी पूरी कौम को बहसियत मुसलमान एक रसवाई उठानी पड़ रही है।
अगर सब इसी को मैं आगे लेते हुए आपसे सवाल ये पूछता हूँ कि मुसलमान और दीनदार और मजहबी इंसान दहशतगर्द हो सकता है या नहीं?
एक लफ्ज में अगर जवाब इसका हो तो नहीं है।
नहीं, मैं एक लफ्ज में नहीं चाहता उससे ज्यादा से ज्यादा।
इसलिए कि जाहिर सी बात है कि इस्लाम का ताल्लुक जो है वो
ना सिर्फ इस्लाम मजहब ही यानी
मैंने आपको
क्योंकि देखिए अभी अगर... अभी देखिए बर्मा में माफ कीजिएगा कलाम होता है बर्मा में जो था बुद्धिस्ट वो मुसलमानों को मार रहे थे, श्रीलंका में बुद्धिस्ट मुसलमानों को मार रहे वो यानी कि वो भी अपने मजहब को कहते हुए, तो बात यही हो जाए कि इस्लाम और इसकी बात नहीं, मैं कह रहा हूँ मजहबी होते हुए इंसान दहशतगर्दी कर सकता है।
मसला वही है जो मैंने पिछले हफ्ते में भी अर्ज किया था जो इस्लामी बेदारी और मजहबी बेदारी की बात आई थी, मुश्किल सबके साथ यही है कि आज कोई भी, मैं अपने को भी कह रहा हूँ कि इस्लाम में भी अभी जो क़िबला काबा ने फरमाया कि वो मेकअप कर रखा इस्लाम नहीं है, ये मुसीबत हर मजहब के साथ है तकरीबन। क्या आज जो है वो हिंदू उस मजहब पर चल रहा है कि जो उनके रहनुमाओं ने श्री कृष्ण ने और राम ने बयान किया था? क्या आज का बुद्धिस्ट, आप जब महात्मा बुद्ध की तारीख पढ़ेंगे तो महात्मा बुद्ध से और ये जो बर्मा में हो रहा है कोई ताल्लुक ही नहीं है।
सही।
और दलाई लामा का उस पर बयान भी आ चुका है आपने देखा। तो मुश्किल सबसे बड़ी यह है कि आज आदमी मजहब का लिबादा ओढ़े हुए है, न हिंदू हिंदू रह गया सही माना में, न मुसलमान मुसलमान है सही माना में, न बुद्धिस्ट बुद्ध को महात्मा बुद्ध को सही माना मान रहा है, न सिख जो है वो जनाब गुरु नानक को सही तरीके से फॉलो कर रहा है। अगर ये लोग कुछ ना करें, सिर्फ अपने रहनुमाओं की सही तालीम पर अमल करते जाएं, पूरा समाज मुआशरा दुनिया गुलजार बन सकती है।
अगर साहब इस आज का इस हफ्ते का प्रोग्राम मेरे ख्याल में आपकी ये फाइनल गुफ्तगू पर इख्तिताम पर आता है, आप दोनों का बहुत बहुत शुक्रिया कि आप आए। इंशाल्लाह कुछ दिनों में आप लोग वापस चले जाएंगे पाकिस्तान और आप हिंदुस्तान, फिर दोबारा इंशाल्लाह आप आए यूके
तो मुलाकात होगी।
नाजरीन गुफ्तगू हमारी इस हफ्ते की आपने सुनी। आगा साहब हुज्जतुल इस्लाम वल मुस्लिमीन ने बहुत अच्छी तरह खुलासा पेश किया कि किसी भी मज़हब का फॉलोअर हो, चाहे वो बुद्धिस्ट हो, हिंदू हो, सिख हो, मुसलमान हो, हत्ता ये कि क्रिश्चियन हो, यहूदी हो, जो अपने मज़हब को असली तौर पर और असलन اپنی زندگی کا وہ حصہ بناتا ہے تو اس میں کسی طرح کی دہشت گردی نہیں ہو سکتی. تو مذہب یہی سکھاتا ہے کہ پرخلوص طریقے سے, امن سے اور پیار اور محبت سے ایک دوسرے کے ساتھ رہا جائے. یہ جو ہے طاقتیں, جو شیطانی طاقتیں ان کو کہا جا سکتا ہے, وہی آ کر انسان میں فتنہ پیدا کرتی ہیں. اسی کو انسان کو یعنی کہ ایک وہ راستے پر لے جاتی ہیں جس میں انسانیت کا خاتمہ ہوتا ہے. انشاءاللہ ناظرین, اگلے ہفتے پھر آپ کے ساتھ ملاقات ہوگی, اور مزید جیسے میں نے شروع میں کہا تھا کہ اگر آپ انٹرسٹڈ ہیں کوئی ٹاپک میں تو ہمیں ضرور انفارم کریں, اور وہ ٹاپک کو انشاءاللہ کوشش کریں گے انکلوڈ کرنے کے لیے. السلام علیکم, خدا حافظ.